यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने नीति ल्याउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। स्थानीय तहको रिक्त स्थानमा आगामी मंगिरमा निर्वाचन गर्न उपयुक्त हुने प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निर्वाचन आयोगको सुझाव। बाराको सिमरौनगढ़मा विषाक्त माछा खाएर 3 बालबालिकाको मृत्यु। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पर्सी विश्वासको मत लिनुहुने र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा 25 जनाको मृत्यु। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गीण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन 2024लाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेश अनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पार्नुभयो। नेपालमा भएका प्राकृतिक स्रोतहरूलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन नपर्ने उहाँले बताउनुभयो। उहाँले युवाहरू विदेश पलायन हुनु गम्भीर विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभयो। राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नवीनतम विकासको सन्दर्भमा युवा सम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले 2078को जनगणना अनुसार नेपालमा 16-40 वर्ष उमेर समूहको युवा जनसंख्या कुल जनसंख्याको 42.56% रहेको बताउनुहुँदै युवालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति 2081 भदौ महिनाभित्रै जारी हुने बताउनुभयो। उहाँले स्वस्थ कर्मठ र उद्यमी युवा तयार हुने संकल्प गर्न आवश्यक रहेको बताउनुहुँदै नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया सहित आयुक्तहरूबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा आयोगले कृतिपुर नगरपालिकाका प्रमुख सहित 34 रिक्त पदमा आगामी मंगिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ। प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गर्नु भएको थियो। निर्वाचनको मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अध्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा प्रस्तुत विभिन्न 11 प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रह्यो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा साउन 23 गतेदेखि प्रारम्भ भएको बैठकमा प्रस्तुत 11 विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको नेपाली कंग्रेसले जनाएको छ। यस्तै पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकले नेपाली कंग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्म जयन्तीका अवसरमा उहाँप्रति सम्मानका साथ श्रद्धा सुमन अर्पण गरेको छ। संक्रमणकालीन राजनीतिक परिस्थितिमा संविधान सभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताको रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका अतुलनीय र अविस्मरणीय रहेको छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्म विक्रम सम्बत 1996 श्रावण 28 गते भएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले साउन 30 गते विश्वासको मत लिनुहुने भएको छ। उहाँले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभा सचिवालयमा पत्र पठाउनु भएको मुख्यमन्त्रीका स्वकीय सचिव राम बहादुर विष्टले जानकारी दिनुभयो। मुख्यमन्त्री शाहले पर्सी साउन 30 गते विश्वासको मत लिने तयारी गर्नुभएको उहाँले बताउनुभयो। नेपाली कंग्रेस संसदीय दलका नेता शाह यही साउन 20 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। नेकपा एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका शाहलाई 30 दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट प्रस्थान गर्नुभएको छ। परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नेपाल आउनुभएका उहाँलाई आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले विदाई गर्नुभयो। भ्रमणका क्रममा सचिव मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपस हित र सहयोगका विविध विषयमा छलफल गर्नुभएको थियो। यसै गरी उहाँले नेपाली कंग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। यसै गरी विदेश सचिव मिश्रले भ्रमणका क्रममा उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाश मान सिंह, उप प्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवासँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हित र सहयोगका विविध विषयमा छलफल गर्नुभएको थियो। परराष्ट्र सचिव लम्साल र विदेश सचिव मिश्रीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो। सो अवसरमा दुवै पक्षले नेपाल भारत सम्बन्ध लगायतका समग्र पक्षको समीक्षा गरेका थिए। साथै दुवै पक्षबीच नियमित द्विपक्षीय संयन्त्र मार्फत अगाडि बढ़ने विषयमा सहमति भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको क्षेत्रमा भएको प्रगतिले मानव सभ्यतामा नै आमूल परिवर्तन ल्याएको बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा मन्त्री गुरूङले सूचना प्रविधिको प्रयोगबाट मानव जनशक्तिको कटौती गरी यथाशीघ्र सेवा प्रवाह गर्न सकिने विचार व्यक्त गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा भीड़ व्यवस्थापनका सन्दर्भमा प्रगति विवरण सहित रिपोर्ट कार्ड सार्वजनिक गर्नुभएको छ। अस्पतालको सेवा सुधार सम्बन्धी रिपोर्टको पहिलो चरणमा 17 संघीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गर्नुभएको हो। बाराको सिमरौनगढ़ नगरपालिका वडा नम्बर 7 विषाक्त माछा खाएपछि बिरामी भएका एकै परिवारका 3 बाल बालिकाको मृत्यु भएको छ। स्थानीय नरेश रामले आइतबार भारतबाट आएका माछा व्यापारीसँग माछा खरिद गरेका थिए। माछा खाए लगत्तै उनका 9 छोरी लालिमा, 7 पुष्पा र 5 छोरा कृष्ण नन्दनलाई पेट दुख्ने, बान्ता हुने र झाडा पखाला भएपछि गएराती नै 3 मृत्यु भएको प्रहरीले जनाएको छ। खाना खाएपछि बिरामी भएका उनीहरूलाई तत्काल उपचारका लागि सिमरौनगढ़ स्थित स्वास्थ्य क्लिनिकमा लगिएको थियो। स्वास्थ्य चौकीले कलैया अस्पताल जान रेफर गरेकोमा अस्पताल नपुग्दै 9 लालिमाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य 2 बाल बालिका पुष्पा र कृष्ण नन्दनको वीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा गएराती नै मृत्यु भएको वडा नम्बर 7 वडा अध्यक्ष विवेक मेहताले जानकारी दिनुभयो। खाना खाएपछि बाल बालिकाहरूमा स्वास्थ्य समस्या देखिएकाले फूड पोइजनको कारण मृत्यु भएको जानकारी आएको भए पनि पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो। लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीको सतह बढ़ेको छ। ठूलीभेरी र सानीभेरी नदीको सतह बढ़ेसँगै तटीय क्षेत्रका आसपासमा बसोबास गर्ने व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। ठूलीभेरी र सानीभेरी नदीको सतह बढ़ेसँगै रूकुम पश्चिमको 8 नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका तटीय क्षेत्र आसपासका बस्ती उच्च जोखिममा परेको बताएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले, मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। साउनको अन्तिम सोमबार आज 2 लाख भन्दा बढ़ी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बिहान 4 बजेदेखि राति 8 बजेसम्म 2 लाख भन्दा बढ़ीले दर्शन गरेको जानकारी दिनुभयो। सुन्दरी जलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढ़ाउने भक्तजनका कारण पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उहाँले बताउनुभयो। इजरायलले गाजा क्षेत्रमा को पछिल्लो आक्रमणमा कम्तीमा 25 प्यालेस्टिनीको मृत्यु भएको छ। गत अक्टोबर 7 देखि इजरायल र हमास बीच भएको युद्धमा इजरायली सेनाको आक्रमणमा गाजा क्षेत्रमा कुल जनसंख्याको 1.8% मानिस मारिएको र मारिनेमा 75% 30 वर्ष भन्दा कम उमेरका रहेको प्यालेस्टाइनले जनाएको छ। युद्धका कारण 10,000 प्यालेस्टिनीहरू खान युनिट छाड्न बाध्य भएको र विस्थापितहरू खाना र पानीको अभावका बीच सड़क पेटीहरूमा रहने गरेका समाचारमा जनाइएको छ। अब आर्थिक समाचार भुवनाचार्यबाट।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। कम्पनीको सोमबार काठमाडौँमा आयोजित 5औं वार्षिक उत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताउनुभयो। देशका प्रमुख स्थानमा पर्याप्त भौतिक सम्पत्ति र पूँजी तथा यथोचित जनशक्ति हुँदा पनि व्यापार र कार्यक्षेत्र बढ़न नसक्नुमा कमजोरी भएको मन्त्री भण्डारीले कम्पनीलाई सुदृढ़ बनाएर लैजान व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनुभयो। कम्पनी संचालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीले व्यवस्थापन र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै संस्था समृद्ध हुने भएकाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कम्पनीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न देशभरका 43 जिल्लाका 49 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरी 3,345 मेट्रिक टन खाद्यान्न बिक्री गरेको जनाएको छ। नेपाली शेयर बजारमा सोमबार हालसम्मकै उच्च रकम बराबरको कारोबार भएर नयाँ रेकर्ड निर्माण भएको छ। यो साता कारोबारको पहिलो दिन आइतबार हालसम्मकै धेरै 25,77 करोड़ रूपियाँ भन्दा माथिको कारोबार भएको बजारमा सोमबार त्योभन्दा बढ़ी रकमको कारोबार भएर कारोबार 27 अर्ब नागेको हो। यस दिन नेप्से परिसूचक 70.81 अंकले बढ़ेर 2,931.65 बिन्दुमा कायम भएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य हुनुहुन्थ्यो। अब खेल समाचार अजय बमबाट।
37 मार्क ए डिभिजन लीग विजेता चर्च बोइज युनाइटेड र भूटानको लीग च्याम्पियन पारो फुटबल क्लबबीच सोमबार साँझ एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरणको खेल दशरथ रंगशालामा हुँदैछ। खेल अगाडि सोमबार भएको प्री म्याच कन्फरेन्समा दुवै टीमले उत्कृष्ट नतिजाको लागि टीम तयार रहेको बताएका छन्। चर्च बोइजले तयारी छोटो भए पनि खेलको लागि टोली तयार रहेको बताएको छ। 3 साताको प्रशिक्षणपछि चर्च बोइज पारोसँगको खेलका लागि तयार भएको हो। चर्च बोइजले यो खेलको लागि राष्ट्रिय टोलीका खेलाड़ीहरूलाई टीममा अनुबन्धन गरेको छ। क्षमता अनुसार खेल्यो भने राम्रो नतिजा निकाल्न सक्ने प्रशिक्षक बाल गोपाल महर्जनले बताउनुभयो। तर कप्तान अनन्त तामाङले टीम फिजिकल मेन्टली तयार रहेको प्री म्याच कन्फरेन्समा बताए। पारोमा रहेका स्टार खेलाड़ी जापानी केसुके होण्डा र अन्य विदेशी खेलाड़ीले टीमलाई दबाव नरहेको भन्दै टोलीको योजना अनुरूप खेल्ने जानकारी दिए। पारो एएफसीको यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ। उसले जापानका पूर्व स्टार होण्डालाई टीममा भित्राएको छ। होण्डाले 3 पटक विश्वकप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाड़ी हुन्। होण्डाको आगमनसँगै टीम मजबूत बनेको बुझाइ छ। तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक पुष्पलाल शर्माले बताउनुभयो। होण्डा मात्र होइन यो पटक पारो कुल 11 विदेशी खेलाड़ी दर्ता गर्दै टीमलाई मजबूत बनाएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती गण्डकी कर्णाली र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने नीति ल्याउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। स्थानीय तहको रिक्त स्थानमा आगामी मंगिरमा निर्वाचन गर्न उपयुक्त हुने प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निर्वाचन आयोगको सुझाव। बाराको